यहाँ सबैजनालाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। 2026 यो पहिलो शनिबारको यो आराधना सेवामा यहाँ सबैजनालाई एकदमै स्वागत छ। नयाँ वर्षले प्रायः नयाँ उत्साह लिएर आउँछ, नयाँ वर्ष नयाँ सङ्कल्पका साथ, नयाँ योजना र नयाँ आशाका साथ आउँछ। 2026 तपाईँको सायद धेरै सङ्कल्पहरू होला, मेरो पनि एउटा सङ्कल्प छ, छोटो वचन प्रचार गर्ने, केवल ठट्टा मात्रै हो, सिरियसली नलिनुहोला। जे होस्, 2026 सङ्कल्पलाई एकछिन थाती राखौँ र 2025 फर्केर हेरौँ। हामीले 2025 हाम्रो अधिकांश समय, धेरै समय कहाँ बितायौँ? यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने तपाईँले सायद आफ्नो धेरै जसो समय आफ्नो कलेजमा बिताउनु भयो, मार्क्सको चाहिँ तपाईँले धेरै क्लासेसहरू बङ्क गर्नु भएन। यदि तपाईँ गृहिणी हुनुहुन्छ भने तपाईँले आफ्नो धेरै समय घरमा बिताउनु भयो, र यदि तपाईँ कर्मचारी हुनुहुन्छ भने तपाईँले आफ्नो धेरै जसो समय जागिरमा कार्यालयमा बिताउनु भयो। अर्को शब्दमा भन्नुपर्दा, तपाईँ चाहे तपाईँ कर्मचारी हुनुहोस्, चाहे तपाईँ विद्यार्थी हुनुहोस् वा गृहिणी, तपाईँले आफ्नो जीवन विभिन्न क्षेत्रहरूमा काम गरेर बिताउनु भयो। पाठ्य पुस्तकहरूमा काम गर्दै बिताउनु भयो, कम्प्युटरमा काम गर्दै बिताउनु भयो, घरमा सरसफाइ गर्दै, खाना पकाउँदै तपाईँले काम गर्दै बिताउनु भयो। तपाईँले 2025 अन्तिम दिनसम्म काम गर्नुभयो कतिजनाले, र 2026 पनि पहिलो दिनबाटै काम गर्न सुरु गरिसक्नु भएको छ। यसको अर्थ 2026 अब त्यहाँ धेरै काम, हामीले धेरै काम गर्नेछौँ। अब यदि तपाईँले 2025 त्यो कामप्रतिको तपाईँको सन्तुष्टिलाई रेटिङ गर्ने हो भने 10 तपाईँ कति नम्बर दिनुहुन्छ? तपाईँले आफ्नो नम्बर, आफ्नो रेटिङ ठुलो स्वरले मलाई भन्नु पर्दैन, किनकि मलाई पहिले नै थाहा छ कि धेरै जसो मानिसहरू आफ्नो काममा त्यति खुसी हुँदैनन्। धेरै मानिसहरू बिहान उठेर काममा जान वा कलेज जान मन पराउँदैनन्, विशेष गरी यो जाडोको समयमा, होइन, जाडोको समयमा वा भान्सामा गएर बिहान बिहानै गएर चिसो पानीले भाँडा माझ्न मन पर्दैन। हामी आराम चाहन्छौँ, सकेसम्म हामी बिहानभरि सिरेकमै हामी तातो तातो न्यानो भएर बस्न चाहन्छौँ। हामीलाई फुर्सद मनपर्छ, खाली समयहरू मनपर्छ। हामी धेरै मानिसहरू प्राय भौतिक कुराहरूप्रति गहिरो रूपमा आकर्षित हुन्छौँ र तिनीहरूमै मग्न रहन चाहन्छौँ। र जब शनिबार आउँछ, हप्ताको अन्त्यतिर आउँछ, शुक्रबार बेलुका हामी उत्साहित हुन्छौँ, किनकि अब केही समयको लागि पनि हामी आराम गर्छौँ। तर चाँडै फेरि आइतबार आइपुग्छ अथवा सोमबारको बिहान आइपुग्छ, अनि फेरि हामी काममा फर्कन हामीलाई गाह्रो हुन्छ, अनि जाँगर नहुँदा हाम्रो काँधहरू गलेर आउँछ र हामी घिस्रिँदै काममा पुग्छौँ। आखिर किन यस्तो हुन्छ? किन धेरै मानिसहरू आफ्नो काममा असन्तुष्ट हुन्छन्? किन धेरै मानिसहरू जीवनमा काम गर्नु नपरे पनि हुन्थ्यो भन्ने खालको धारणा राख्छन्? किन धेरै मानिसहरू आफ्नो समय प्राय टिभी हेरेर, फोन चलाएर वा दिनभरि सुतेर बिताउन चाहन्छन्? मलाई लाग्छ एउटा मुख्य, यसको मुख्य कारण भनेको हामीसँग काम सम्बन्धी बाइबलीय दृष्टिकोणको अभाव हुनु हो। हामीसँग काम सम्बन्धी बाइबलीय ईश्वर शास्त्रको अभाव हुनु, बाइबलीय दृष्टिकोणको बुझाइको अभाव हुनु, कामप्रतिको हाम्रो बुझाइलाई परमेश्वरको वचनले भन्दा पनि संसारले बढी आकार दिएको छ। हामी भन्छौँ हामी केवल पापी पेटको सवाल छ, पापी पेट पाल्नको लागि हामी काम गर्छौँ। हामी सोच्छौँ कि यदि आदम र हव्वाले त्यो रुखको फल नखाइदिएको भए मानिस पापमा फस्ने पनि थिएन र आज हामीले काम गर्नु पर्दैन थियो, बसी बसी खानु पाइन्थ्यो। हामी कामलाई श्रापको रूपमा हेर्छौँ। तपाईँ प्रिय, जबसम्म तपाईँको काम सम्बन्धी यो दृष्टिकोण परिवर्तन हुँदैन, तपाईँले 2026 लागि जस्तो सुकै सङ्कल्प राख्नु भए तापनि त्यसले तपाईँलाई कति पनि मद्दत गर्नेवाला छैन। क्यालेन्डर परिवर्तन हुँदैमा कामप्रतिको हाम्रो दृष्टिकोण स्वतः परिवर्तन हुँदैन, हाम्रो बुझाइ, हाम्रो ईश्वर शास्त्र परिवर्तन हुनै पर्छ। त्यसो भए कामप्रतिको हाम्रो बाइबली बुझाइ कस्तो हुनुपर्छ? कामप्रतिको अथवा काम सम्बन्धी हाम्रो बाइबलीय दृष्टिकोण कस्तो हुनुपर्छ त? सबैभन्दा हामीले सबभन्दा पहिले बुझ्नुपर्ने कुरा यो छ कि काम श्राप होइन तर आशिष हो। काम मानिसको त्यो पतनको परिणाम होइन, काम त पतन हुनुभन्दा अघिबाट नै अस्तित्वमा थियो। अघि भर्खरै हामीले पढ्दै थियौँ यो परमेश्वरको असल योजना हो, पाप संसारमा प्रवेश गर्नभन्दा अगाडिबाटै परमेश्वरले कामको सृष्टि गरिसक्नु भएको थियो। परमेश्वरले आदमलाई बनाएर बगैँचामा राख्नुभयो, मानिसलाई बगैँचामा राख्नुभयो के गर्नलाई? पर्यटक हुनलाई होइन, पक्कै पनि सेल्फी खिच्नलाई, चराचुरुङ्गीको फोटो खिच्दै हिँड्नलाई, बगैँचामा टिकटक बनाउनलाई पक्कै पनि परमेश्वरले आदमलाई राख्नु भएन। यस्तै थियो, टिकटक थिएन, तपाईँ बुझ्नुहुन्छ मैले भन्नु खोजेको कुरा। तर परमेश्वरले आदमलाई बगैँचामा काम गर्नलाई राख्नुभयो, बगैँचाको हेरचाह गर्न राख्नु, गोडमेल गर्न राख्नुभयो। आदमले कुट्टो कोदालो चलाउनु पर्थ्यो बगैँचामा। हो, पतनपछि काम पीडादायी भएको छ, एकदमै तनावपूर्ण कठिनपूर्ण बनेको छ, तर काम आफैमा भने सधैँ परमेश्वरको योजनाको एउटा हिस्सा थियो। यसको अर्थ यो कि काम एक पवित्र बोलावट हो, इट्स अ सेक्रेड कलिङ। तपाईँ खालि तलबको लागि मात्र काम गर्नुहुन्न, खालि तलबको लागि मात्र काम गर्नुहुन्न, तपाईँ खालि पैसाको लागि मात्र काम गर्नुहुन्न, तपाईँ आफ्नो पहिचान बनाउनको लागि पनि काम गर्नुहुन्न, तपाईँ नाम र प्रसिद्धिको निम्ति काम गर्नुहुन्न, तपाईँ कुनै दिन आफ्नै बिल्डिङ ठोकौँला भनेर पनि काम गर्नुहुन्न। तपाईँ यसकारण काम गर्नुहुन्छ किनकि परमेश्वरले तपाईँलाई तपाईँको भलाइको निम्ति र परमेश्वरको महिमाको निम्ति काम गर्नलाई बनाउनु भयो। त्यसैले एक क्रिस्चियनको रूपमा तपाईँ जेसुकै गर्नुहोस्, विद्यालयमा, कलेजमा, घरमा वा आफ्नो कार्यालयमा तपाईँ जुनै काम गर्नुहोस्, तपाईँले त्यो काम आफूलाई सृष्टि गर्ने परमेश्वरसँगको सम्बन्धलाई ध्यानमा राखेर गर्नुपर्छ। हामी परमेश्वरको महिमाको लागि काम गर्छौँ, त्यसैले कुनै पनि काम सानो हुँदैन, कुनै पनि काम महत्त्वहीन हुँदैन, र कुनै पनि कामलाई घृणाको दृष्टिकोणले हामीले हेर्नु हुँदैन। परमेश्वरको नजरमा हरेक किसिमको कामको आफ्नै मूल्य छ र आफ्नै प्रतिष्ठा छ। चाहे तपाईँ पास्टर हुनुहोस् वा प्रहरी मन्त्री हुनुहोस् वा मजदुर गभर्नर हुनुहोस् वा गृहिणी, तपाईँको काम परमेश्वरको अगाडि तपाईँ कामको समान मूल्य र समान मर्यादा छ। त्यसैले म चाहन्छु 2026 तपाईँ आफ्नो काममा गनगन गर्ने, गुनासो गर्ने कामदारको रूपमा होइन, तर यीशु ख्रीष्टको सुसमाचारद्वारा परिवर्तित भएको यो नयाँ दृष्टिकोण बोकेको मानिस एउटा व्यक्तिको रूपमा काममा जानुहोस्। तपाईँको मालिक जोसुकै भए तापनि संसारमा नुन र ज्योति बनेर परमेश्वरको महिमा गर्न तपाईँ उत्सुक हुनुहोस् यो वर्षभरि पनि। र पावलले पहिलो शताब्दीका ख्रिस्टीलाई सम्झाउन खोजेको कुरा पनि ठ्याक्कै यही थियो, जुन आज 21 शताब्दी ख्रिस्टीहरूको लागि पनि उत्तिकै सान्दर्भिक छ। त्यसो कृपया मसँगै 1 तिमोथी 6 अध्याय पल्टाउनुहोस्, तपाईँसँग बाइबल छ भने 1 तिमोथी 6 अध्याय। आज हामी पद 1 र 2 हेर्नेछौँ। यो पृष्ठ सङ्ख्या 1625 तपाईँले भेटाउन सक्नुहुन्छ, ठुलो बाइबलको, ठुलो साइजको बाइबल तपाईँ प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई पृष्ठ सङ्ख्या अथवा पेज नम्बर 1625 तपाईँ भेटाउन सक्नुहुन्छ, पाउन सक्नुहुन्छ। सो प्लिज टर्न विथ मी टु फर्स्ट तिमोथी chapter 6, विल बी लुकिङ एट verses 1 and 2। यहाँ यसो लेखिएको छ, दासत्वका जुवामुनि हुने सबैले आफ्ना मालिकलाई पुरा सम्मानको योग्य ठानुन्, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्। विश्वासी मालिकहरूलाई तिनका कमराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्, बरु तिनीहरूले उनीहरूको झन बढी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ र आग्रह गर। आजको हाम्रो वचनको शीर्षक छ, आफ्नो मालिकहरूको आदर गर्नु। यस संसारमा दुई प्रकारका मालिकहरू छन्, गैर ख्रिस्टियन मालिकहरू र ख्रिस्टियन मालिकहरू। र पावलले दुवैका लागि यहाँ निर्देशन दिएका छन्, गैर ख्रिस्टियन मालिकहरूसँग कसरी सम्बन्ध राख्ने र ख्रिस्टियन मालिकहरूसँग कसरी सम्बन्ध राख्ने। तसर्थ आज वचनका दुईवटा बुदाहरू हुनेछन्, अनि ती बुदाहरू यस प्रकार छन्। यदि तपाईँ टिप्दै हुनुहुन्छ भने, वचनको बुदाहरू टिप्दै हुनुहुन्छ भने, कृपया यी दुईवटा बुदाहरू टिप्नुहोस्। पहिलो, आफ्ना गैर ख्रिस्टियन मालिकहरूको आदर गर्नुहोस्। र दोस्रो, आफ्ना ख्रिस्टियन मालिकहरूको आदर गर्नुहोस्। पहिलो आफ्ना गैर ख्रिस्टियन मालिकहरूको आदर गर्नुहोस्, र दोस्रो आफ्ना ख्रिस्टियन मालिकहरूको आदर गर्नुहोस्। you are taking sermon notes, please write these two points down. Honor your non-Christian masters. Number two, honor your Christian masters. पहिलो आफ्ना गैर क्रिस्चियन मालिकहरूको आदर गर्नुहोस्. पद एकलाई एकपल्ट हेर्नुहोस् न, दासत्वको जुवामुनि हुने सबैले आफ्ना मालिकलाई पुरा सम्मानको योग्य ठानुन्. यो खण्ड पढिसक्ने बित्तिकै तपाईँको मनमा सायद एउटा गम्भीर प्रश्न उठ्न सक्छ कि बाइबलले दास प्रथालाई समर्थन गर्छ. तपाईँहरू प्रति प्रश्न यो छ, तपाईँ कुन दास प्रथाको कुरा गर्दै हुनुहुन्छ? म तपाईँलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु. पास्टर जोन मकार्थरले भने चाहिँ दास प्रथालाई बुझ्नको लागि आजका विश्वासीले यसका बारेमा पहिलेदेखि नै बनाएका आफ्ना धारणालाई हटाउनुपर्छ. अर्को शब्द भन्नुपर्दा, बाइबलमा उल्लेखित दास प्रथालाई अमेरिकी गृहयुद्ध अघिको क्रूर दास प्रथाको नजरले नहेर्नुहोस्, किनकि त्यसको र पहिलो शताब्दीको रोमी साम्राज्यको दास प्रथाको बिचमा थोरै मात्र सम्बन्ध पाइन्छ. बाइबलको समयको दास प्रथा र हामीले चलचित्रमा हेर्ने त्यो देख्ने जातिवादमा आधारित दास प्रथा एकदमै फरक थियो. यो हालैका शताब्दीमा देखिएको जात वा वर्णको आधारमा गरिने भेदभावपूर्ण प्रथा जस्तो थिएन. पहिलो शताब्दीको संसारमा दास प्रथा रोमी साम्राज्यको एक अभिन्न सामाजिक अङ्ग थियो. समाजमा दासहरूको भूमिका धेरै महत्त्वपूर्ण थियो. त्यतिको इम्प्लोइमेन्ट सिस्टम नै यस्तो थियो. जागिर खाने तरिका नै यही थियो. धेरै दासहरू कलाकारहरू थिए, शिक्षकहरू थिए, अरू अरू प्रबन्धक थिए, घरायसी सेवकहरू थिए, भान्सेहरू थिए. हामी यो पनि स्वीकार गर्दछौँ कि त्यो दास प्रथा, त्यो दीर्घ समयको दास प्रथा, त्यो प्रणाली सिद्ध थिएन. धेरै दासहरूमाथि दुर्व्यवहार हुन्थ्यो, अमानवीय व्यवहार गरिन्थ्यो. उनीहरूलाई परमेश्वरको रूपमा बनाइएका, परमेश्वरको स्वरूपमा बनाइएका मानिसको रूपमा नभई प्रतिष्ठाविहीन सम्पत्तिको रूपमा व्यवहार गरिन्थ्यो. सो बाइबलले त्यस्तो व्यवहारलाई अनुमोदन गर्दैन, पुष्टि गर्दैन, समर्थन गर्दैन. यो कुरामा हामी स्पष्ट हुनुपर्छ. वास्तवमा धर्मशास्त्रले त परमेश्वर वचनले त दासहरूको अधिकार र भलाइको रक्षा गर्ने कुरामा जोड दिएका पाउँछौँ. तर समस्या दास प्रथामा, यो सिस्टममा होइन, यो प्रणालीमा होइन, हरेक मानवीय प्रणालीमा समस्या छ. तपाईँ थाहा छ, वास्तविक समस्या पापी मानिसहरूमा, उनीहरूको हृदयमा, उनको क्रूर मानिसहरू थिए जो हरेक सामाजिक र आर्थिक संरचनामा यो कुरा सत्य हुन्छ. चाहे त्यो दास प्रथा होस् वा सामन्तवाद, साम्यवाद वा पुँजीवाद, सबैमा समस्या छ. र आजको कर्पोरेट संसारमा, आजको दिनमा पनि मानिसहरूमाथि दुर्व्यवहार र शोषण हुने गर्छ. त्यतिको समय मात्र होइन, त्यसैले समस्या यहाँ संस्था प्रणाली मात्र होइन, गहिरो समस्या त पतन भएको संसारमा मानव हृदयको, मानव हृदय हो. त्यसैले पावलले दासत्वको जुवा भनेर यहाँनिर शब्द चलाएको छ. दासत्वका जुवा पनि हुने सबै आफ्ना मालिकलाई पुरा सम्मानको योग्य ठानुस्. र दासत्वको जुवा भन्नुको अर्थ कुनै क्रूर अत्याचार सहनुपर्छ, अमानवीकरण गर्ने दास प्रथालाई समर्थन गर्नुपर्छ भनेर यहाँ पावलले भनिरहेको छैन. तपाईँले कुरा बुझ्नुपर्छ, उनले त केवल आफ्नो मालिकको, आफ्नो हाकिमको अथवा अधिकारवालाको मर्यादामा बस्नुपर्छ मात्र भनिरहेका छन् यहाँनिर. सो यतिखेरको दास प्रथालाई अहिलेको दास प्रथाको चस्मा लगाएर हामीले हेर्नु हुँदैन. यदि हो भने हामी फरक एउटा निष्कर्षमा पुग्न सक्छौँ. सो आजको सन्दर्भमा भन्यो भने जुवा मुनि हुनलाई अरू कसैको रोजगारी वा अधिकारको अधीनमा रहनु भनेर पनि हामी बुझ्न सक्छौँ. र पावलले विश्वासीले के भन्दैछन्? आफ्ना मालिकलाई पुरा योग्यको, सम्मानको योग्यको ठान, अर्थात् आफ्नो गैर क्रिस्चियन मालिक वा हाकिमहरूको आदर गर. यहाँ आदरको अर्थ विद्वार एल्डरको सन्दर्भमा जस्तै आर्थिक सहयोग गर्नु होइन, बरु आफ्नो कामप्रति इमान्दार हुनु र उनीहरूलाई उचित सम्मान दिनु र उनीहरूको अधीनमा बस्नु. यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ र तपाईँको मालिक, तपाईँको बोस अक्रिस्चियन हुनुहुन्छ भने तपाईँको जिम्मेवारी भनेको तपाईँले आफ्नो अक्रिस्चियन मालिकहरूलाई आदर गर्नुपर्ने हुन्छ, उनीहरूको अधीनमा बस्नुपर्ने हुन्छ, उसलाई सम्मान गर्नुपर्ने हुन्छ. तपाईँले आफ्नो काम इमान्दारीपूर्वक गर्नुपर्ने हुन्छ. आफ्नो मालिकको लागि तपाईँले बेस्ट दिनुपर्ने हुन्छ. मालिकहरू कहिलेकाहीँ कठोर हुन सक्छन्, अन्यायपूर्ण उनीहरू देखिन सक्छन्, तर तपाईँले ख्रिस्टको जस्तै स्वभाव देखाउँदै आफ्नो जिम्मेवारी पुरा गर्नैपर्छ. मालिकको तपाईँप्रतिको व्यवहार परिवर्तन भयो भन्दैमा तपाईँले आफ्नो मालिकप्रतिको व्यवहार परिवर्तन गर्न मिल्दैन. म बुझ्छु, यो भन्न सजिलो छ, गर्न गाह्रो छ. तपाईँलाई, तपाईँको प्रयासलाई, तपाईँको कोसिसलाई नदेख्ने, सधैँ खोट मात्र देख्ने, तपाईँसँग नराम्रो व्यवहार गर्ने, दुर्व्यवहार गर्ने हाकिमलाई, मालिकलाई, बोसलाई सम्मान गर्नु, आदर गर्नु, उसको अधीनमा बस्नु साँच्चै गाह्रो हुन्छ. तैपनि तपाईँ आफ्नो मालिकको अधीनमा बस्न बोलाइनु भएको छ, आफ्नो मालिकलाई सम्मान गर्न बोलाइनु भएको छ, यो उहाँलाई सुधार्न वा उहाँको व्यवहारलाई सही ठहर्याउन होइन, बरु यो तपाईँको आफ्नो कर्तव्य भएकोले हो। तपाईँ अरूको व्यवहार बदल्न सक्नुहुन्न, तपाईँ अरूलाई परिवर्तन गर्न सक्नुहुन्न, तर तपाईँ आफ्नो सोच र आफ्नो दृष्टिकोण पक्कै पनि तपाईँ बदल्न सक्नुहुन्छ। तपाईँको मालिक जस्तो सुकै होस्, काम गर्ने ठाउँमा तपाईँको व्यवहारले तपाईँको विश्वासलाई झल्काउनुपर्ने हुन्छ, तपाईँ फरक व्यक्ति हुनुहुन्छ भन्ने कुरा त्यहाँ देखिनुपर्ने हुन्छ। सायद तपाईँसँग प्रश्न होला कि त्यहाँ यस्तो अवस्थाहरू हुन्छन् जहाँ तपाईँले आफ्नो मालिकको अधीनमा नबस्दा पनि हुन्छ, कि मालिकको अधीनमा नबस्ने त्यहाँ कुनै त्यो सिचुएसनहरू परिस्थितिहरू पनि आउँछ। पक्कै पनि जब मालिकको अधीनमा रहँदा तपाईँले आफ्नो विश्वासता सम्झौता विश्वाससँग सम्झौता गर्नुपर्ने हुन्छ, त्यो त्यो समयमा तपाईँ आफ्नो मालिकको अधीनमा बस्नु पर्दैन। यदि मालिकको सम्मान गर्नुको अर्थ, मालिकको अधीनमा बस्नुको अर्थ काममा झुट बोल्नु हो भने तपाईँ अधीनमा बस्नु पर्दैन। यस्तो अवस्थामा तपाईँको सर्वोच्च आज्ञाकारिता परमेश्वरप्रति हुनुहुन्छ, जो तपाईँको साँचो मालिक हुनुहुन्छ। त्यसै गरी यदि मालिकको अधीनमा बस्दा आराधनाको लागि शनिबार चर्च जान छोड्नुपर्ने हुन्छ भने त्यो कुरा अस्वीकार नगर्नुहोस्। यदि मालिकको अधीनमा बस्नाले तपाईँलाई चर्चबाट टाढा लान्छ भने तपाईँ त्यतिखेर मालिकको अधीनमा बस्नु पर्दैन। हो, तलब राम्रो छ, स्यालेरी एकदम राम्रो छ, तपाईँ ऋण तिर्नु छ म बुझ्छु, तपाईँको भविष्यका योजनाहरू छन् बुझ्छु, तर के तपाईँ के तर के तपाईँ परमेश्वर र उहाँको प्रबन्धमा भरोसा गर्न चाहनु तयार हुनुहुन्छ? जस्तै तपाईँलाई जुन जागिर जुटाइदिनु भयो उहाँले अर्को जागिर पनि त्यसरी नै जुटाइदिन सक्नुहुन्छ। सो वास्तविक प्रश्न भनेको के, तपाईँ परमेश्वरलाई सबैभन्दा माथि राखेर आज्ञा पालन गर्ने गरी पर्याप्त रूपमा भरोसा गर्नुहुन्छ र मालिकप्रतिको आज्ञाकारिता तपाईँलाई पापतर्फ डोर्याउँछ भने चर्चबाट टाढा लान्छ भने पनि के तपाईँ त्यो जागिर छोड्न तयार हुनुहुन्छ परमेश्वरमाथि भरोसा गर्दै? सो आफ्नो मालिकको मातहतमा रहेर इमान्दारीताका साथ काम गर्नुहोस्, जबसम्म त्यसले तपाईँलाई परमेश्वरको विरुद्धमा बाइबल वचनको शिक्षाको विरुद्धमा जान बाध्य पार्दैन। आफ्नो गैर क्रिस्चियन अविश्वासी अक्रिस्चियन मालिकहरूको आदर गर्नुहोस्। तर किन किन उद्देश्य के छ? उद्देश्य प्रमोसन होइन, बढुवा होइन जागिरमा, प्रमोसन होइन, स्यालेरी बढ्छ भनेर होइन, यो मालिकलाई खुसी पारेर कुनै सुविधा लिन चाहने अथवा काम थोरै काम गरे पनि हुन्छ, किनकि मालिक मालिकको तपाईँ नजिकको व्यक्ति हुनुहुन्छ, उद्देश्य त्यो होइन। तपाईँको उद्देश्य मालिकप्रतिको आज्ञाकारिता, तपाईँको कामप्रतिको वफादारिता, तपाईँको मेहनतको उद्देश्य महिनाको त्यो उत्कृष्ट कर्मचारी द इम्प्लोई अफ द मन्थ हुनलाई होइन, यो त पूर्ण रूपमा परमेश्वर उहाँको नाउँ र सुसमाचारमा केन्द्रित हुनुपर्छ। पहिलो तिमोथी 6:1 एक पदको अन्तिम वाक्यांशलाई यहाँ हेर्नुहोस् न एकपल्ट, दासोदोका जुवामुनि हुने सबैले आफ्ना मालिकलाई पुरा सम्मानको योग्य ठानुन्, ताकि उद्देश्य के छ तपाईँले देख्नु उद्देश्य यहाँ, ताकि तपाईँको प्रमोसन होस् हो, तपाईँको तलब बढोस् होइन, के लेखिएको छ, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्। देख्नु उद्देश्य यहाँ उद्देश्य, यो जागिरमा प्रमोसन पाउनको निम्ति होइन। सोच्नुहोस् त, यदि हरेक क्रिस्चियनले हरेक विश्वासीले आफ्नो कामलाई परमेश्वरको महिमा सुसमाचार उहाँको नाउँ र आफ्नो विश्वासको गवाईसँग जोडेर हेर्ने हो भने कस्तो हुन्थ्यो होला? यदि तपाईँले आफ्नो कामलाई केवल काम मात्र होइन, काममा तपाईँले आफ्नो कामलाई परमेश्वरको महिमासँग जोडेर हेर्ने हो भने कस्तो हुन्थ्यो होला? यदि तपाईँले आफ्नो पढाइलाई परमेश्वरको महिमासँग जोडेर हेर्ने, तपाईँ विश्वासको गवाईसँग जोडेर हेर्ने भने कस्तो हुन्थ्यो होला? कामदारहरूको लागि यो केवल रोजगारी मात्र होइन, बरु उनीहरू र परमेश्वर बिचको सम्बन्धको एउटा पाटो पनि हो। प्रिय, तपाईँले गर्ने कामले वास्तवमा तपाईँभित्र रहेको त्यो विश्वासलाई संसारको सामु देखाइरहेको हुन्छ, संसारको सामु प्रदर्शन गरिरहेको हुन्छ। कार्यस्थलमा अफिसमा तपाईँको व्यवहारले कि त परमेश्वर र चर्चको शिक्षा र साँच्चीको आदर हुन्छ कि त अनादर, दुईवटामा एउटा भइरहेको हुन्छ। अनि अन्तत यो कुरा यसमा निर्भर हुन्छ कि तपाईँ आफ्नो कामद्वारा कसको सेवा गर्दै गर्न खोज्दै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, आफ्नो कि परमेश्वरको। जब काम सो केन्द्रित भन्छ र तपाईँले कामलाई नै अन्तिम लक्ष्य मान्नुहुन्छ, काम नै सबै थोक भन्छ, तब आफ्नो मालिकलाई आदर गर्ने प्रेरणा पनि स्वार्थी बन्न पुग्छ, स्वार्थी बन्न पुग्छ, किनकि तपाईँले आफूलाई केन्द्रमा राख्नुभएको हुन्छ। तर जब तपाईँ आफ्नो कामलाई परमेश्वरको दृष्टिबाट हेर्नुहुन्छ र यो स्वीकार गर्नुहुन्छ कि परमेश्वर एक अविश्वासी मालिक र तपाईँ कामद्वारा पनि संसारमा आफ्ना उद्देश्यहरू पुरा गरिराख्नु भएको छ, तब कामप्रतिको तपाईँको सम्पूर्ण दृष्टिकोणै परिवर्तन हुन्छ। यदि तपाईँले आफ्नो कामलाई यस्तो नजरले, यो दृष्टिकोणले हेर्नुभयो भने तपाईँ न त अल्छी बन्नुहुन्छ काममा, न त काम चोर्ने, सुन्नुहोस् ध्यान दिएर, न त तपाईँ केवल आफ्नो नाउँ कमाउको लागि कडा परिश्रम गर्नुहुन्छ। सो कामलाई लिएर मान्छेहरूको दुईवटा हुन्छ जहिले पनि एटिच्युड, एउटा भनेको अल्छे कामचोर, कहिले जसलाई घाम राजाको काम हुन्छ भने अर्कोतिर यति धेरै मेहनत गर्नुहुन्छ, यति धेरै बेस दिनुहुन्छ, तर त्यो दुबईको पछाडिको एउटा एउटा मोटिभेसन प्रेरणा भनेको परमेश्वरको महिमा नभएर तपाईँको आफ्नै स्वार्थ हुनसक्छ। यो दुवै कुराबाट बाइबलले, काम सम्बन्धी बाइबलले दृष्टिकोणले तपाईँलाई जोगाउँछ, यो दुइटै एक्सट्रिममा जानबाट तपाईँलाई जोगाउँछ। तपाईँ अविश्वासी मालिकको लागि पनि यति धेरै तपाईँ दिलो ज्यानले काम गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ, इमान्दारी भएर काम गर्नुहुन्छ, ताकि तपाईँको मेहनतद्वारा येशु ख्रिस्टको महिमा भएको होस् तपाईँको काममा, परमेश्वरको महिमा भएको होस् तपाईँको काममा। तपाईँ अब कडा परिश्रमका साथ, लगनशीलताको साथ काम गर्नुहुन्छ, काम नै तपाईँको पहिचान र अन्तिम लक्ष्य भएकोले होइन, बरु तपाईँको सम्बन्ध जीवित परमेश्वरसँग भएकोले गर्दाखेरि तपाईँ गर्नुहुन्छ। जससँग तपाईँको सम्बन्ध छ, सम्बन्ध छ, तपाईँको मेहनतको साँचो प्रेरणा परमेश्वर नै हुनुहुन्छ, परमेश्वर नै तपाईँको लागि काम ईश्वर भन्दैन, अब बरु परमेश्वर नै तपाईँको सर्वस्व भन्नुहुन्छ। अनि त्यो कुरा तपाईँले काममा पनि देखाउनुहुन्छ, जस्तो तपाईँ अख्रिस्चियन मालिकको पनि दिलो ज्यानले सेवा गर्नुहुन्छ। तर जब तपाईँ आफ्नो कामलाई परमेश्वर र ख्रिस्टमा भएको तपाईँको त्यो त्यो पहिचानभन्दा अलग गरेर तपाईँले राख्नुहुन्छ, हेर्नुहुन्छ, तब काम तपाईँको लागि एउटा ईश्वर, एउटा मूर्ति बन्न पुग्छ। यस्तो अवस्थामा तपाईँले गरेका सबै कामहरू, चाहे ती अविश्वासी मालिकको लागि किन नहुन् अथवा विश्वासी मालिकको लागि किन नहुनु, परमेश्वरको लागि नभई केवल आफ्नै स्वार्थको लागि मात्र हुन पुग्छ। तपाईँ काम गर्नुहुन्छ, तपाईँ काममा तपाईँले प्रश्न सोध्नुहुन्छ कि मलाई के फाइदा छ, मैले के पाउँछु, मेरो लागि के छ यहाँनिर, तपाईँ परमेश्वरको महिमासँग तपाईँको काम कति पनि सम्बन्ध हुँदैन। त्यस कारण एकजना प्रभुको जन टिम केलर भन्नुहुन्छ, काम बिना जीवन अर्थपूर्ण हुँदैन, तर काम नै जीवनको अन्तिम उद्देश्य भने पक्कै होइन। यदि तपाईँले आफ्नो कामलाई नै जीवनको सबैभन्दा ठुलो लक्ष्य बनाउनु भएको छ भने तपाईँले अन्कनाउँदै एउटा एउटा यस्तो मूर्ति खडा गर्नुहुन्छ जसले परमेश्वरको स्थान लिन्छ, चाहे त्यो चर्चको सेवकाइ नै किन नहोस्, सेवकाइ पनि मूर्ति बन्न सक्छ। परमेश्वरसँगको तपाईँको सम्बन्ध नै जीवनको असली जग हो। जब यो जग जब यो जग मजबुत हुन्छ, बलियो हुन्छ, तब काम, परिवार, सुख सुविधा जस्ता कुराहरू तपाईँको निम्ति लत वा मूर्ति बन्दैन, बन्न पाउँदैन, र तपाईँलाई यसले तपाईँलाई विकृतिबाट जोगाउँछ, गिर्नबाट जोगाउँछ। त्यसकारण तपाईँको काम गर्ने शैलीले प्रियहरू संसारलाई यो देखाउनुपर्छ कि काम तपाईँको ईश्वर होइन। तपाईँको अविश्वासी मालिकले जसै उहाँको लागि तपाईँ काम गर्नुहुन्छ उसले यो देख्नुपर्छ, तपाईँ धन सम्पत्ति कमाउनलाई, संसारमा सुखी प्राप्त गर्न काम गरिराख्नु भएको छैन, तपाईँको असल प्रेरणा, तपाईँको जेन्युइन, तपाईँको त्यो मोटिभेसन प्रेरणा त येशू ख्रिस्टमा रहेको तपाईँको अटुट विश्वास हो, अटुट विश्वास हो। तपाईँको तलब थोरै होला वा तपाईँको काम अरूको नजरमा सानो देखिएला, तर तपाईँले लगनशीलताका साथ काम गर्नुहुन्छ, तपाईँको लगनशीलतामा कहिले कमी आउँदैन, किनकि तपाईँको कामको गुणस्तर तलबको त्यो मोटोपनले, आकारले होइन, बरु परमेश्वरको महिमा र सुसमाचार भएको तपाईँको विश्वासले निर्धारण गर्छ। यो कुरा तपाईँले एकदमै ध्यान दिनुहोस्, बुझ्नुहोस्। तलब कति पाउँछ त्यसको आधारमा तपाईँ काम गर्नुहुन्न, तर काम कसले बनाउनु भयो, कसको लागि तपाईँ काम गर्नुहुन्छ, त्यसको आधारमा तपाईँ काम गर्नुहोस्। फेरि तपाईँको काम, तपाईँ काम गर्ने तरिकाले, काममा भएको आचरणले तपाईँको वरपरको मानिसहरूलाई धेरै कुरा भनिरहेको हुन्छ, धेरै कुरा। यसो तपाईँको विश्वासको बारेमा, तपाईँले विश्वास गर्ने परमेश्वरको बारेमा, तपाईँले पछ्याउने सुसमाचारको बारेमा, सिद्धान्तको बारेमा छर्लङ्ग बताइदिइरहेको हुन्छ। विगतमा धेरै क्रिस्चियनहरूले खराब व्यवहार गरेको गर्दाखेरि, काममा गरेको खराब व्यवहारले गर्दा परमेश्वरको नाम बदनाम भएको छ, सायद अहिले पनि उनीहरूको अल्छीपना, बेइमानी र कामप्रतिको लापरवाहीले गर्दा गवाई बिग्रेको छ। सहकर्मी ग्राहकहरूसँग गरिने नराम्रो दुर्व्यवहारले गर्दा उनीहरूले सुसमाचार नै कमजोर बनाइदिएको छ, सुसमाचारलाई नै। तपाईँ आफै सोच्नुहोस्, आफूलाई सोध्नुहोस् कि तपाईँको कार्यस्थलमा तपाईँको विश्वास झल्किन्छ? तपाईँले जहाँ काम गर्नुहुन्छ, जे काम गर्नुहुन्छ, के त्यहाँ तपाईँको विश्वास झल्किन्छ कि तपाईँ यसोको चेला हो भन्ने कुरा मान्छेले देख्छ तपाईँको कामद्वारा, कि तपाईँ काम लटरपटर हुन्छ, कि तपाईँ बेस्ट दिनुहुन्छ इभन नन क्रिस्चियनको लागि? किनकि काम सम्बन्धी तपाईँ बुझाइ फरक छ, तपाईँलाई थाहा छ अन्त तपाईँले कसको लागि काम गरिराख्नु भएको छ, तपाईँलाई थाहा छ काम गर्ने तपाईँको मोटिभेसन तलबले होइन विश्वासले दिइरहेको छ। कि तपाईँको काम गर्ने शैली अरूभन्दा फरक छ प्रियहरू, प्रशंसनीय छ। फेरि तपाईँको व्यवहारले गर्दा संसारले यो जीवन परिवर्तन गर्ने सुसमाचक शक्तिमाथि प्रश्न उठाउने मौका नपाओस्। फेरि यदि तपाईँको वरपरको मानिसहरूले तपाईँलाई सम्मान गर्दैन भने तपाईँको कामलाई हेरेर, तिनीहरूले तपाईँको परमेश्वरलाई पनि सम्मान गर्ने छैन। म यो धेरैपटक गैर क्रिस्चियनहरूले यसो भनेको सुने गर्छु, तपाईँ चर्च गएर के भयो त, तपाईँ र हामी बिचमा के फरक छ, तपाईँ र मेरो व्यवहार बिचमा? आखिर तपाईँहरू पनि त हामी जस्तै हुनुहुन्छ। तर अर्कोतर्फ केही मानिसहरू यसो पनि भनेको मैले सुनेको छु, तपाईँ अरूभन्दा किन यति फरक हुनुहुन्छ? कसैले नदेख्दा पनि, कसैले वास्ता नगर्दा, मालिक वरिपरि बोस हाकिम नहुँदा पनि तपाईँ किन काममा यति धेरै इमान्दार र खुसी हुनुहुन्छ? यसको रहस्य के हो? प्रिय आफूलाई सोध्नुहोस्, यी दुईमध्ये कुन कुराले तपाईँको जीवनलाई वर्णन गर्छ, बयान गर्छ, अगाडिको कि पछाडिको जीवनले? बितेको 2025 सालमा के तपाईँको जीवनले परमेश्वर दिनुभएको त्यो साँचो परिवर्तनलाई झल्कायो तपाईँ काम गर्ने ठाउँमा? के तपाईँको स्वभावले यो प्रमाणित गर्यो कि परमेश्वरले तपाईँलाई सबै कुकर्मबाट छुटाउनु भएको छ र असल काममा जोसिलो हुने आफ्नै विशेष जाति बनाउन उहाँले तपाईँलाई शुद्ध पार्नुभएको छ? के कुरा छर्लङ्ग देखियो तपाईँको काममा, तपाईँको विद्यालयमा, तपाईँको घरमा, तपाईँ जहाँ हुनुहुन्छ? के तपाईँको जीवनले यो प्रमाणित गर्छ कि तपाईँले संसारका खराब इच्छाहरू र भक्तिहीनतालाई त्याग्नु भएको छ? प्रिय हामी लाइक गैर क्रिस्चियन मालिकहरूको आदर गर्न र उनीहरूको अधीनमा बस्न बोलाइएको छ। तर क्रिस्चियनहरूको, क्रिस्चियन मालिकहरूको हकमा नि, ओके, नन क्रिस्चियन मालिकहरूको त हामीले आदर गर्नुपर्छ, उनीहरूको अधीनमा बस्नुपर्छ, के क्रिस्चियनको मालिकको सन्दर्भमा हकमा चाहिँ छुट छ हामीलाई कि आदर नगर्दा पनि हुन्छ, उहाँहरूको अधीनमा नबस्दा पनि हुन्छ किनकि क्रिस्चियन हो? बिल्कुलै होइन। विश्वासी मालिकलाई त झन् बढी आदर गर्नुपर्छ भनेर यहाँनिर पावलले हामीले बताएको छ, जसले हामीलाई आजको वचनको दोस्रो बुदातर्फबाट आउँछ। एकपल्ट पद 2 हेर्नुहोस् न, विश्वासी मालिकहरूलाई तिनका कमराहरूको विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्, बरु तिनीहरूले उनीहरूको झन बढी, इभन मोर, झन बढी के गरून्, सेवा गरून्, किनभने तिनीहरूको सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ र आग्रह गर। सबभन्दा पहिले त हामीले सोध्नु पर्ने प्रश्न भनेको, यो निर्देशन किन आवश्यक पर्यो? यो निर्देशन किन आवश्यक पर्यो कि क्रिस्चियनहरूले क्रिस्चियन मालिकहरूको आदर गरिहाल्छन्? हेर्नु न, आखिर किन कोही व्यक्तिले आफ्नो मालिक क्रिस्चियन भएको कारणले उसको अनादर गर्ला र? हामी यस्तो सोच्छौँ। यसको कारण छ, मुख्य कारण छ, जब कोही व्यक्ति क्रिस्चियनमा आउँछ, अरू विश्वासीहरूसँग उसको नाता, उसको नाता, उसको सम्बन्ध बदलिन्छ। अब उनीहरू मालिक र कर्मचारी मात्र रहँदैनन्, बरु क्रिस्चियनमा एउटै परिवारको दाजुभाइ पनि बन्छन्। गलाती 3 हामीलाई सम्झाए चाहिँ, अब न त यहुदी छ न ग्रिक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हौ। यसको अर्थ यो कि परमेश्वरको राज्यमा सबैको दर्जा समान छ, त्यहाँ कुनै पक्षपात र भेदभाव छैन। तर यसको अर्थ यो होइन कि ख्रिस्टमा भएको आत्मिक यो समानताले संसारको त्यो सामाजिक र आर्थिक संरचनालाई रातारात खत्तम बनाइदिन्छ, न त यसले लैङ्गिक भिन्नतालाई नै मेटाउँछ, किनकि ख्रिस्टमा विश्वास गरेपछि तपाईँको लिङ्ग परिवर्तन हुँदैन, त तपाईँ स्त्री, क्रिसमा आएपछि तपाईँ पुरुष बन्नुहुन्न, तपाईँ पुरुष स्त्री बन्नुहुन्न, हामी स्त्री नै हो, स्त्री पुरुष पुरुष नै रहन्छौँ। तर विडम्बना के छ भने विगतका कतिपय क्रिस्चियनहरूले ठ्याक्कै यही कुरामा उनीहरू अल्मलिएका थिए, र आज पनि कतिपय क्रिस्चियनहरू यही कुरामा अल्मलिएका छन्। धेरैजना आज पनि धेरै क्रिस्चियनहरूले यही गल्ती दोहोऱ्याइरहेका छन्। उनीहरू गलाती तिनको गलत व्याख्या गर्दै मण्डलीमा आफ्नो मनपरी दावी गर्छन्। कतिपयले यो पदलाई महिला स्त्री नेतृत्वको मुद्दामा वा क्रिस्चियन मालिकलाई टेर्नु पर्दैन भन्ने तर्क पनि गर्न प्रयोग गर्छन्। उनीहरू लाग्छ कि ख्रिस्टमा दाजुभाइ दिदीबहिनी हुनुपर्छ, अब संसार कुनै अधिकार छैन र अधिकारको खाँचो छैन, त्यहाँ संरचनाइ छैन। तर गलती तिनको वास्तविक सन्देश यो होइन प्रियहरू। ख्रिस्टमा सबै विश्वासहरू एउटै परिवारको सदस्य भए तापनि यसले घर, चर्च र कार्यस्थलमा भएको त्यो अधिकारको संरचनालाई खारेज गर्दैन। यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। उदाहरणको लागि तपाईँको सबै परिवार ख्रिस्टमा हुँदैमा तपाईँले आफ्नो बुबालाई अनादर गर्न पाउनुहुन्न। तपाईँको बुबा बुबा हो, तपाईँले आफ्नो बुबालाई ख्रिस्टमा एउटै परिवारको भए पनि तपाईँ त मेरो दाजु हो नि अब ख्रिस्टमा भनेर तपाईँले उसको अनादर गर्न थाल्नुहुन्न, उसलाई बुबाको रूपमा तपाईँ सम्मान गर्नुहुन्छ, त्यसो ब्रो भन्न थाल्नुहुन्न आफ्नो बाउलाई। त्यसै गरी तपाईँको मालिक ख्रिस्टियन हुनुहुन्छ भन्दैमा उहाँको आज्ञालाई तपाईँ हल्का रूपमा लिनुहुन्न। उहाँ प्रभुमा मेरो दाजुभाइ हुनुहुन्छ, अरू मालिकले यस्तो कडा गर्नुहुन्न क्यारे भनेर आफ्नो जिम्मेवारी पन्छिने काम तपाईँ गर्नुहुन्न र नगर्नुहोस्। यो कुरा बुझ्नु जरुरी छ। एक ख्रिस्टियन मालिकसँग पनि विश्वासयोग्य भएर आफ्नो अधिकार प्रयोग गर्ने स्वतन्त्रता छ, र उसले चाहेको खण्डहरूमा, आवश्यक परेको खण्डमा तपाईँलाई कामबाट समेत निकालिदिन सक्छ, त्यसले परमेश्वरको महिमा हुनसक्छ। स्टिल त भन्नु ख्रिस्टियन भएर पनि के गरेको, जागिर पनि निकालिदिने सक्छ उसले, यदि तपाईँ इमान्दारी भए हुनु भएन भने। त्यो उसको काम हो, उसको जिम्मेवारी हो त्यो। सो ख्रिस्टियन मालिक ख्रिस्टियन छ भन्दैमा तपाईँले उसबाट विशेष ट्रिटमेन्टको आशा गर्न मिल्दैन, बुझ्नु त सक्छ, भन्सुन लगाउन मिल्दैन, भन्सुनले काम गर्ने त्यो कुराहरू छोडिदिनुहोस्। उसले चाहेको खण्डमा तपाईँलाई कामबाट पनि प्रेमपूर्वक तरिकाले निकालिदिन सक्छ। तर पनि यसले एक ख्रिस्टियन मालिकलाई आफ्नो अधिकार दुरुपयोग गर्ने अनुमति दिँदैन। यो कुरा बुझ्नुहोस्, यदि तपाईँ मालिक हुनुहुन्छ भने बुझ्नुहोस्, बाइबलले ख्रिस्टियन मालिकहरूलाई आफ्नो कर्मचारीहरूसँग असल व्यवहार गर्न बोलाएको छ। आफूमा पनि स्वर्गमा हुनुभएका मालिकको अधीनमा छु भन्ने सम्झँदै इमान्दारपूर्वक व्यवहार गर्न बाइबलले निर्देशन दिन्छ। त्यसैले यदि तपाईँ ख्रिस्टियन मालिक हुनुहुन्छ भने आफ्नो कर्मचारीप्रति उद्धार भन्नुहोस्, उनीहरूको शोषण नगर्नुहोस्, बरु उनीहरूको सेवा गर्नुहोस्, हेरचाह गर्नुहोस्, सम्झनुहोस्। सबैभन्दा उत्तम हेरचाह भनेको अब पार्टी दिनु वा विलासताको लागि पैसा खर्च गरिदिनु होइन। सबैभन्दा उत्तम सेवा भनेको उनीहरूको आवश्यक पुरा गर्नु सँगसँगै उनीहरूलाई सुसमाचार सुनाउनु हो, उनीहरूको लागि प्रार्थना गर्नु, उनीहरूलाई चर्चमा निमन्त्रणा दिनु हो, र कार्यस्थलमा आफ्नो अफिसमा बाइबल अध्ययन 2 मिनट 3 मिनट 5 मिनट अब सुरु गर्नु, उनीहरूसँग प्रार्थना गर्नु, र तपाईँले देखाउनु हो कि तपाईँ वास्तवमा तपाईँको पनि मालिक छ जो ख्रिस्ट हुनुहुन्छ, र तपाईँ पनि उहाँको भयमा काम गरिराख्नु भएको छ। तपाईँ पावलले यहाँ विशेष गरी कामदारलाई सम्बोधन गरिरहेको हुनाले म मालिकहरूको बारेमा धेरै कुरा भन्दिनँ। सो पावलको जोड यो छ कि विश्वासी कामदारले आफ्नो ख्रिस्टियन मालिकलाई पनि उत्तिकै आदर र सम्मान गर्नुपर्छ, केवल अख्रिस्टियन मालिकहरूको मात्र होइन। यसको अर्थ कामदारहरूले आफ्ना मालिकहरूलाई ख्रिस्टियन भएर कस्तो व्यवहार गर्ने भनेर सिकाउनु खोज्नुभन्दा यसको अर्थ तपाईँ ख्रिस्टियन भएर मालिक तपाईँले यसरी व्यवहार गर्नुपर्छ भनेर सिकाउनुभन्दा पनि आफू चाहिँ ख्रिस्टियन कर्मचारी कामदार भएर कस्तो व्यवहार गर्ने भन्ने कुरामा बढी सचेत हुनुपर्छ। यदि तपाईँको मालिक ख्रिस्टियन हुनुहुन्छ भने तपाईँले उहाँको झन बढी लगनशीलताका साथ सेवा गर्नुपर्छ। तपाईँ दुवै ख्रिस्टियन भएकै नाताले मात्र काममा विशेष सहुलियत वा सुविधाको आशा राख्नु गलत हो। तपाईँको मुख्य जिम्मेवारी भनेकै आफ्ना मालिकलाई एक रोजगारदाताको रूपमा आदर गर्नु, उसको सेवा गर्नु, अधीनमा रहनु हो। तपाईँले आफ्नो तर्फबाट उत्कृष्ट र झन बढी मेहनतको साथ काम गर्नुहुन्छ। तपाईँले काम गर्ने अफिसमा एउटा त्यहाँ पारिवारिक वातावरण भए तापनि तपाईँले त्यहाँको अनुशासन र अधिकारको अधीनमा तपाईँ रहनै पर्छ। मलाई अहिले मेरो जिपीका कर्मचारीहरूसँग यो विषयमा अझ कुरा गर्न मन लागिरहेको छ, त अहिले यतिमै राखौँ, तपाईँले कुरा बुझिसक्नुभयो होला। सो पावलले किन ख्रिस्टियन मालिकहरूको झन बढी निष्ठाका साथ सेवा गर्नु भनी जोड दिन्छन् यहाँनिर, झन बढी किनकि तपाईँको त्यो मेहनत र सेवाबाट लाभ उठाउने व्यक्ति तपाईँको आफ्नै सङ्गी क्रिस्चियन भाइ वा दिदी बहिनी भएकोले गर्दाखेरि पद दुईलाई एकपल्ट हेर्नुहोस् न, पद दुईलाई बरु तिनीहरूले उनीहरूको झन बढी सेवा गरून्, किन किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। अनि पावलले यस कुरामा विशेष जोड दिन्छन् कि तिमोथीले यी कुराहरू चर्चमा सिकाउनै पर्छ, आफ्ना क्रिस्चियन मालिकहरूलाई सहयोग गर्नु र उनीहरूको उन्नतिमा टेवा पुर्याउनु क्रिस्चियन कामदारहरूको कर्तव्य हो। अब हामीले सोध्नुपर्ने प्रश्न भनेको हाम्रो मेहनतको फल हाम्रो आफ्नो सङ्गी विश्वासीले पाउँछन् भनेर जानेर हाम्रा क्रिस्चियन मालिकहरूको मन्थनले सेवा गर्नु किन यति उत्तम कुरा हो? पहिलो कारण हामीले सबैको भलाइ गर्नुपर्छ, तर आफ्नै सङ्गी विश्वासी र चर्चका परिवारलाई मद्दत गर्नुपर्छ, यो हाम्रो जिम्मेवारी हो। पहिलो कारण गलाती 6:9-10 बाबल भन्छन्, भलाइ गर्ने काममा नथाकौँ, किनकि यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ। यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दै जाउँ, विशेष गरी पावल जोड दिन्छ, विशेष गरी तिनीहरूको जो हाम्रा विश्वासका परिवारको हुन्, हाम्रा आफ्नै ख्रिस्टमा आफ्नै दाजुभाइ दिदीबहिनीहरू हुन्, उनीहरूको भलाइ गर्नुपर्ने हुन्छ। र दोस्रो कारण भनेको जब तपाईँको ख्रिस्टियन मालिकले फाइदा कमाउनुहुन्छ तपाईँको मेहनतद्वारा, जब उसको कम्पनीमा प्रफिट हुन्छ, उसलाई फाइदा हुन्छ, क्रिस्चियन मालिकको फाइदा हुन्छ, त्यसले उसले त्यो पैसा बेकारमा उडाउने सम्भावना कम हुन्छ, बरु उसले त्यो धनलाई परमेश्वरको राज्यमा र सुसमाचारको काममा लगानी गर्नेछ। यसो तपाईँको मेहनतले अप्रत्यक्ष रूपमा परमेश्वरको काममा मद्दत गरिरहेको हुन्छ। तपाईँले मेहनत गर्नुहुन्छ, तपाईँ क्रिस्चियन मालिकले पैसा कमाउँछ र उसले त्यो पैसा परमेश्वरको राज्यमा लगानी गर्छ। र यदि तपाईँ क्रिस्चियन व्यावसायिक रूपमा हुनुहुन्छ भने र कमाइ राम्रो हुँदैछ भने एउटा कुरा सम्झनुहोस्, परमेश्वर तपाईँलाई आफ्नो सुख सुविधा बढाउन, आफ्नो जिआईको स्तर बढाउनको लागि विलासितामा डुबाउनलाई यो आशिष दिइरहनु भएको छैन। उहाँले त तपाईँलाई यसकारण यी आशिषहरू दिइराख्नु भएको छ ताकि तपाईँ उहाँको राज्यमा लगानी गर्न सक्नुभएको होस् र सुसमाचार कामलाई अघि बढाउन मद्दत गर्न सक्नुभएको होस्। त्यसो तपाईँलाई प्रश्न यो छ, परमेश्वर तपाईँलाई दिनुभएको पैसाले तपाईँ उहाँको राज्य निर्माण गर्दै हुनुहुन्छ कि आफ्नै राज्य निर्माण गर्दै हुनुहुन्छ? तपाईँ कसको राज्य निर्माण गर्दै हुनुहुन्छ? फेरि यदि तपाईँ आफ्नै राज्य निर्माण गर्नमा व्यस्त हुनुहुन्छ भने तपाईँको लागि यीशुको सल्लाह सुझाव यो छ, आफ्नो धन त्यस्ता कुरामा लगानी नगर्नुहोस् जसलाई भोलि खिराले खान्छ, खियाले नष्ट गर्छ वा चोरले चोरेर लैजान्छ। बरु त्यस्तो कुरामा लगानी गर्नुहोस् जुन कुरा अनन्त अनन्तसम्म रहन्छ, जहाँ खिरा वा खियाले नष्ट गर्न सक्दैन र चोरले चोरी लान सक्दैन। हामी सबैजना हाम्रो मालिकहरूलाई आदर गर्न बोलाइएका छौँ, हामी सबैजना हाम्रो नन क्रिस्चियन अक्रिस्चियन मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ अनि क्रिस्चियन मालिकहरूको अधीनमा बस्न हामी बोलाइएका छौँ। हामी सबै दिलो ज्यानले काम गर्न बोलाइएको छौँ, काम इमान्दार हुन बोलाइएका छौँ, हामी फरक हुन बोलाइएका छौँ, चाहे हामीले जुनसुकै काम किन नगरौँ। सुप्रियहरू कुनै पनि काम सानो हुँदैन, कुनै पनि काम सानो हुँदैन, त्यसै कारण तपाईँको काममा भएको कुनै पनि गवाही सानो हुँदैन, त्यसले महत्त्व राख्छ। काम कुनै पनि काम सानो हुँदैन भन्ने कुरा येशु ख्रिस्ट हाम्रो प्रभु येशु ख्रिस्टले भन्दा राम्रो अरू कसैले पनि प्रदर्शन गरेका छैन, कसैले पनि। येशु ख्रिस्ट साँचो परमेश्वर हुनुहुन्छ, उहाँ ज्योतिको ज्योति, सत्यको सत्य, परमेश्वर अनन्तको पुत्र हुनुहुन्छ, जहाँ उहाँ जसद्वारा सारा सृष्टिको रचना भयो र उहाँले सम्पूर्ण ब्रह्माण्डलाई थामिराख्नुहुन्छ, तैपनि उहाँ हाम्रो लागि एक साधारण कामदार बन्नुभयो, साधारण सेवक बन्नुभयो। यस पृथ्वीमा रहँदा उहाँले आफ्नो जीवन अरूको सेवामा अर्पण गर्नुभयो। उहाँले केवल उपदेश मात्रै दिनु भएन, सेवा सम्बन्धी उहाँले शिक्षा मात्रै दिनु भएन, बरु त्यसैलाई आफ्नो जीवनमा उहाँले जिएर देखाउनु भयो। उहाँले आफ्ना चेलाहरूको खुट्टा समेत धुनुभयो, जुन काम त्यस समयको सबैभन्दा तल्लो दर्जाका नोकरले मात्र गर्ने गर्थे। यीशुले यसरी कामको महत्त्व उहाँले देखाइदिनु भयो कि सबै काम महत्त्वपूर्ण छ। चेलाहरूको खुट्टा धोएर उहाँले अझ महान सत्यतातर्फ सङ्केत गर्दै हुनुहुन्थ्यो कि उहाँले क्रुसमा आफ्नो रगत बगाएर हाम्रो पापहरू पखाल्नुहुनेछ एक दिन। हाम्रो शरीरको मैला मात्र होइन, तर हाम्रो अपराध र पापबाट उहाँले शुद्ध गर्नुहुनेछ अनि उहाँले त्यो गर्नुभएको छ। त्यसैले उहाँले स्वेच्छाले एक कष्ट भोग्ने सेवक कामदारको रूपमा उहाँ संसारमा आउनुभयो, उहाँले हाम्रा सबै पाप र अधर्म आफैमाथि लिनुभयो र उहाँले क्रुसलाई मृत्युसम्मै क्रुसको मृत्युलाई क्रुसलाई मृत्युसम्मै उहाँले स्वीकार्नुभयो र मृत्युमाथि फेरि उहाँ विजय भए तेस्रो दिनमा जी उठ्नुभयो र जसले अब यसो ख्रिस्टमाथि विश्वास गर्छ उनीहरूको सोच उनीहरूको जिउने तरिका परिवर्तन भएको छ उनीहरू अब यो संसारको देखा सिकीमा होइन बरु परमेश्वरले सिकाउनु भएको बाटोमा उनीहरू हिँड्छन् अब उनीहरूले जेसुकै काम गरून् चाहे त्यो भान्साको काम होस् पढाइ होस् अफिसको जिम्मेवारी काम होस् ती सबै काम उनीहरूले मानिसहरूलाई देखाउनलाई मानिसहरूको लागि होइन तर प्रभु येशूलाई खुसी पार्नको लागि मन लगाएर गर्छन् र उनीहरू अख्रिस्चियन र क्रिस्चियन दुवै मालिकहरूको अधीनमा बस्छन् त्यसैले प्रियहरू 2026 पनि तपाईँको लागि धेरै कामहरू साँचिरहेको छ दे सो मच वर्क टु डु इन इभन 2026 यदि तपाईँसँग काम छैन भने एउटा काम खोज्नुहोस् र काम गर्न सुरु गर्नुहोस् तर काम बिना नबस्नुहोस् तर तपाईँ जे काम गर्नुहोस् जे काम गर्नुहुन्छ आफ्नो कामलाई खेर जान नदिनुहोस् डोन्ट वेस्ट यु वर्क प्रमोसनको लागि भन्दा पर हेर्नुहोस् प्रमोसनभन्दा पर पदोन्नतिभन्दा जागिरमा बढुवाभन्दा पर हेर्नुहोस् तलबभन्दा पर हेर्नुहोस् आफ्नो काममा कामभन्दा पर हेर्नुहोस् ख्रिस्टलाई हेर्नुहोस् जो तपाईँको वास्तविक मालिक हुनुहुन्छ र जसको सेवा तपाईँले अन्तत आफ्नो कामद्वारा गरिराख्नु भएको छ तर फेरि एउटा कुरा याद राख्नुहोस् 2026 पनि हाम्रो कामले हामीलाई सन्तुष्टि दिनेवाला छैन यदि मैले 2027 तपाईँलाई सोध्यो भने तपाईँको काममा कति तपाईँ सन्तुष्ट हुनुभयो भने त्यहाँ फेरि रेटिङ फेरि निराशजनक नै हुनेछ काममा अझै पनि चुनौतीहरू आउनेछन् यो वर्ष पनि काममा चुनौती आउनेछ कसैको अधीनमा बसेर सेवा गर्न गाह्रो हुनेछ ख्रिस्टियनको अख्रिस्टियन एउटा मालिकको अधीन मात्र होइन ख्रिस्टियन मालिकको अधीनमा बसेर काम गर्नु पनि गाह्रो हुनेछ किनकि हामी स्वभावले अधीनमा बस्न नरुचाउने मानिसहरू हौँ हामी अधिकारलाई विद्रोह गर्ने मानिसहरू हौँ ख्रिस्टको क्रुसद्वारा हाम्रो कामको उद्धार भइसकेको भए तापनि यो अझै पनि आफ्नो पूर्ण र अन्तिम उद्धारको पर्खाइमा छ त्यसैले अहिलेको सङ्घर्षलाई मात्र नहेर्नुहोस् प्रियहरू आफ्नो काममा भएको सङ्घर्ष लिएर फेरि त्यस दिनलाई तपाईँ पर्खनुहोस् जुन दिन ख्रिस्ट फर्किआउनुहुनेछ तब हाम्रो हरेक काम सिद्ध हुनेछ र हामी उहाँको अनन्त विश्राममा हाम्रो कामहरूबाट अन्तत प्रवेश गर्नेछौँ र तपाईँ आज यहाँ आउनुहुन्छ तपाईँ क्रिस्चियन हुनुहुन्न भने तपाईँले यसुलाई पछ्याउनु भएको छैन भने यो कुरा तपाईँ बुझिराख्नुहोस् कि यो संसार तपाईँको प्राणलाई पूर्ण रूपमा शान्ति दिनको लागि बनाइएको छैन तपाईँको कामले तपाईँको काममा भएको सफलताले तपाईँले कमाउनुहुने पैसाले तपाईँले जीवनमा हासिल गर्ने सफलताले तपाईँलाई कहिले पनि अन्तत खुसी पार्ने छैन तपाईँ सदैव असन्तुष्ट नै रहनुहुनेछ जबसम्म तपाईँलाई बनाउनुहुने परमेश्वरले तपाईँलाई सन्तुष्टि दिनुहुन्न केवल परमेश्वरले मात्र तपाईँको हृदयलाई साँचो सन्तुष्टि दिन सक्नुहुन्छ त्यसैले संसारका थोकहरूमा जीवनको अर्थ नखोज्नुहोस् खोज्न छोडिदिनुहोस् र येशु ख्रिस्टमा आफ्नो भरोसा राख्नुहोस् प्रियहरू हामी कामको निम्ति सृजिएका थियौँ हामी कामको निम्ति उद्धार गरिएका छौँ र यो वर्षभरि पनि हामी परमेश्वरको महिमाको निम्ति काम गरौँ चाहे त्यो अविश्वासी मालिकहरूको अधीनमुनि रहेर होस् वा क्रिस्चियन मालिकहरूको अधीनमुनि रहेर होस् हाम्रो कामले हाम्रो बारेमा होइन हामीले विश्वास गर्ने र कामलाई बनाउनु हुने र कामलाई एक दिन पूर्णता दिनुहुने परमेश्वरको बारेमा संसारलाई घोषणा गरेको होस् हामी प्रार्थना गरौँ